بسم الله الرحمن الرحيم أحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقد قال رسول الله صلى الله عليه وسلم من يرد الله به خيرا يصب منه. یہ روایت حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے مروی ہے. فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جس شخص کے ساتھ اللہ تبارک و تعالی خیر کا ارادہ فرماتے ہیں یصب منه تو اس کو مصائب میں مبتلا کر دیتے ہیں. امام بخاری رحمۃ اللہ علیہ جو احادیث ذکر کر رہے ہیں وہ مریضوں سے متعلق ہیں. یہاں پر مرض کی فضیلت بیان کی ہے اس حدیث مبارکہ میں, اور وہ فضیلت یہ ہے کہ جو آدمی کسی مصیبت میں, کسی بیماری میں یا کسی مرض میں مبتلا ہوتا ہے تو اللہ تبارک و تعالیٰ کے خیر کا ارادہ کرنے کی وہ دلیل ہوتا ہے. مثلاً آپ بیمار بخار آ گیا آپ کو, مطلب یہ ہے کہ اللہ پاک آپ کے ساتھ بھلائی چاہ رہے ہیں اس لیے آپ بیماری میں مبتلا ہوئے. کوئی جانی نقصان ہو گیا, آدمی پریشان نہ ہو, یہ سوچے کہ بھئی اس میں اللہ تبارک و تعالیٰ نے میرے ساتھ کوئی خیر کا معاملہ فرمایا. کوئی مالی نقصان ہو گیا, یہ سوچے کہ اللہ تبارک و تعالیٰ نے میرے ساتھ خیر کا معاملہ فرمایا. تو مصائب کا آنا, پریشانیوں کا آنا ہمارے لیے یا تو اس وجہ سے ہوتا ہے کہ اللہ پاک اس کی وجہ سے ہمارے گناہوں کو معاف فرما دیتے ہیں, یا اس وجہ سے ہوتا ہے کہ اگر بندے نے گناہ نہیں کیے ہیں تو اللہ تبارک و تعالیٰ نیکیوں میں اضافہ فرماتے ہیں, درجات کو بلند فرماتے ہیں. اور یہ بہت بڑی چیز ہے ہمارے لیے. حالات اگر آ جائیں تو اجر کی نیت سے آدمی صبر کرے. حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ نے امام جوزی کے حوالے سے لکھا ہے کہ آدمی اگر صبر کرتا ہے تو اللہ تبارک و تعالیٰ صبر کی بنیاد پر اس کو اجر عطا فرمائیں گے آخرت میں. اور اگر جزا فضا کرتا ہے, اور اس میں ایسے جملے ہوتے ہیں جو ناشکری والے ہوتے ہیں, اللہ تبارک و تعالیٰ سے شکایت ہوتی ہے, تو اجر ضائع ہو جاتا ہے آدمی کا پھر. لیکن اس سے اعلیٰ درجہ یہ ہے کہ آدمی صبر کرنے کے ساتھ ساتھ اللہ تبارک و تعالیٰ کے اپنے آپ کو حوالے کر دیں کہ بھئی میں تو اللہ تبارک و تعالیٰ کے مملوک ہوں, اللہ تبارک و تعالیٰ میرے خالق اور مالک ہیں, وہ میرے ساتھ جو چاہے سلوک کریں, ان کو حق ہے. اس کا استحضار کرے آدمی, اس سے اعلیٰ درجے کی چیز ہے. کوئی مصیبت آ گئے, پریشانی آ گئے, پریشانی آ جائے تو وابلہ کرنے کے بجائے, پریشان ہونے کے بجائے, شور مچانے کے بجائے آدمی یہ سوچے کہ میں اللہ تبارک و تعالیٰ کی مملوک ہوں, اللہ پاک میرے ساتھ جو معاملہ کریں گے ان کو حق ہے اس کو کرنے کا. لیکن اس میں ہوتا یہ ہے کہ آدمی اپنے آپ کو اللہ کے حوالے کر دیتا ہے, عافیت بھی طلب کرتا ہے ساتھ میں. حدیثوں میں حکم ہے عافیت بھی طلب کرتے رہنا چاہیے, عافیت مانگتے رہنا چاہیے. اور عافیت کا مطلب یہ ہے, کہتے ہیں عام طور پر ہم دعاؤں میں سنتے ہیں, بیانوں میں سنتے ہیں کہ اللہ سے عافیت کو مانگو. تو عافیت کا مطلب اصل میں یہ ہوتا ہے کہ اللہ تبارک و تعالیٰ سے دعا اس بات کی جائے کہ اللہ تبارک و تعالیٰ دینی اعتبار سے, دنیاوی اعتبار سے جو چیز نقصان پہنچانے والی ہے آدمی کے دین کو یا دنیا کو, آدمی کی جان کو یا مال کو یا اس کی عزت کو یا اس کی صحت کو, یا کسی بھی اعتبار سے آدمی کو غم میں یا کسی بھی اعتبار سے آدمی کو پریشانی میں مبتلا کرنے والی ہے, اس سے پناہ مانگنا. عافیت کا مطلب جملہ تو اتنا ہی ہے, اللہ کے نبی نے ہم کو جملہ یہ سکھایا, نسلک العفو والعافیہ, اے اللہ ہم آپ سے عفو اور عافیت کو مانگتے ہیں. حدیث میں اللہ کے نبی نے یہ دعا ہم کو سکھلائی ہے, بچوں کو بھی سکھا دینا چاہیے. مانگتے 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 ذہن بنتا ہے, ذہن بنتے بنتے جب آدمی مانگنا شروع کرتا ہے تو پھر دل سے مانگتا ہے, تو وہ دل سے مانگنے والی کیفیت تو بعد میں پیدا ہوتی ہے, ابتدا میں رسمن آدمی کہہ دیتا ہے یہ چیزیں, ہمارا مانگنا رسمن ہی ہوتا ہے, اللہ پاک اس کو حقیقت میں تبدیل کر دے. تو یہ دعا کوئی معمولی نہیں ہے, اور خود اللہ کے نبی نے یہ بات ارشاد فرمائی کہ عافیت سے بڑی کوئی چیز اس امت میں آدمی کو نہیں دی گئی. ظاہر سی بات ہے کہ دین کی بھلائی, دنیا کی بھلائی ہے, اس کی جان میں بھی, اس کے مال میں بھی, اس کی عزت میں بھی, اس کے صحت میں بھی, اس کے انجام میں بھی, اس کے نفع میں, اس کے نقصان میں, ہر اعتبار سے آدمی اللہ تبارک و تعالیٰ سے خیر کو طلب کرے. तो बात मैं ये अर्ज कर रहा था कि ये एक दर्जा तो ये होता है कि आदमी सब्र करे, और एक उससे आला दर्जा ये है कि अल्लाह के हवाले कर दे अपने आप को और राजी इस बात को तस्लीम कर ले कि अल्लाह तबारक व ताला को हक है अपनी मखलूक के साथ, अपनी मखलूक के साथ जो चाहे करें। और उससे आला दर्जा ये है कि आदमी अल्लाह से आफियत भी न मांगे। हज़रत अय्यूब अलैहिस्सलाम का जो सब्र था, आफियत भी नहीं मांगते थे। बीबी ने कहा था ना उनसे कि अल्लाह से आफियत को मांगो, तो हज़रत अय्यूब ने यह कहा था कि अल्लाह ने 70 साल ऐसी ज़िंदगी मुझे अता फरमाई जिस ज़िंदगी में कोई शिकायत मुझे नहीं थी, और ऐसी नियमतें दी हैं कि उसको बयान नहीं किया जा सकता, किसी किस्म की राहत और परेशानी नहीं थी। अब कुछ हालात आ जाए तो मैं अल्लाह से आफियत को मांगूँ और मैं अल्लाह से कहूँ कि मैं इसको झेल नहीं सकता, आप इसको हटा दीजिए मुझसे, तो मुझे जो है इसमें थोड़ा सा झिझक महसूस होती है। अय्यूब ने दुआ नहीं फरमाई। उससे आला दर्जा ये है, उलमा ने लिखा है कि इससे एक आला दर्जा और भी है, और वो ये है कि आदमी जो तकलीफ़ में है आफ़ियत के न मांगने के साथ उस तकलीफ़ में मज़ा महसूस करने लगे, यानी तकलीफ़ में भी अल्लाह ही की, जब ये अल्लाह तबारक व ताला से क़ुर्ब और मोहब्बत नसीब होती है तो फिर अल्लाह के हर फैसले में चाहे अच्छा हो या बुरा हो मज़ा आने लगता है उसको। यानी आदमी ज़ाहरी एतबार से आदमी के लिए कुछ मामलात वो होते हैं जो फ़ायदा मंद होते हैं, कुछ वो होते हैं जो नुकसान होते हैं, तो उस तकलीफ़ में मज़ा आने लगता है आदमी को। फिर जैसे आप सल्लल्लाहु अलैहि वसल्लम एक मरतबा हज़रत सौबान गालिबन वो किसी बाज़ार में थे, पीछे हज़रत ज़ाहिर थे, तो पीछे से आप सल्लम गए और उनको थाम लिया इस तरह। तो ज़ाहिर सी बात है कि इस तरह करने में होता यह है कि आदमी परेशान हो जाता है, कौन है भाई पीछे, और ये इस तरह की हरकत जो कर रहे हैं बड़ी अजीब व गरीब है, झिझलाहट होती है आदमी को, नागवारी होती है, और छुड़ाने वो भी छुड़ाने लगे उन्हें क्या है, लेकिन उनको महसूस हो गया कि भाई ये तो अल्लाह के नबी हैं। तो जैसे उनको पता चला कि अल्लाह के नबी हैं, उस दबाव में मज़ा महसूस करने लगे, और जब भागने की कोशिश कर रहे थे, छुड़ाना चाह रहे थे अपने आप को, अब उसी तरफ अल्लाह के नबी के पुश्त, अपने अल्लाह के नबी के पेट को अपनी पीठ लगाने की कोशिश करने लगे कि जितना अल्लाह के नबी के जिस्म से मेरा जिस्म लग जाए मेरे लिए सआदत की बात है। मिसाल समझाने के लिए मैं दे रहा हूँ। तो आदमी को तकालीफ मज़ा महसूस हो तो ये सब्र का बहुत आला दर्जा होता है। तो बहरहाल हालात आ जाएँ, मुसीबतें आ जाएँ, तो अल्लाह तबारक व ताला की तरफ से यह खैर की दलील और अलामत होती है। आदमी अजर की नीयत अगर रखता है तो वो मुसीबत आसान भी हो जाती है, फिर उसके लिए झेलना भी आसान होता है, सब्र भी आसान होता है, और उखरवी एतबार से अल्लाह तबारक व ताला जो है उसके लिए अजर भी बड़ा अता फरमाते हैं, अजर उठा कर रखते हैं। उसके बाद बाब है, बाब शिद्दतिल मर्ज़, मर्ज़ की सख्ती का बयान है ये। इस बाब में रिवायत हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से है, वो फरमाती हैं, मा रअयतु अहदन अलवजउ अलैहि अशद्द मिन रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैंने किसी को नहीं देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम पर उससे ज़्यादा सख्ती हो दर्द के एतबार से बाब पर थी। मतलब यह है हदीस पाक का, आप सल्लल्लाहु अलैहि वसल्लम के मरज वफ़ात की कैफियत हज़रत आयशा रज़ी अल्लाह अन्हा बयान फरमा रही हैं। वो वाक़िया पढ़ना चाहिए, बड़ा दिलचस्प भी वाक़ है हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के विसाल का, वफ़ात का, और तकलीफदा भी है कि तकरीबन वफ़ात से 29 सफ़र मुजफ़र गालिब 29 सफ़र का वाक़ा है या 30 सफ़र का वाक़ा है कि चहारशंबे के दिन आप सल्लल्लाहु अलैहि वसल्लम निकले थे जन्नतुल बकी तशरीफ़ ले गए, अल्लाह की तरफ से हुक्म हुआ था कि जाओ और वहाँ जाकर उनके लिए दुआ मग़फ़िरत करो। आप सल्लल्लाहु अलैहि वसल्लम दुआ मग़फ़िरत करने के लिए तशरीफ़ ले गए, करके जब वापस आए तो सर में दर्द शुरू हो गया था। तो ये बीमारी है जो आपके वफ़ात तक मुसलसल जारी रही, फिर सर का दर्द मुसलसल तकरीबन 13 दिन रहा। रिवायत में है कि तकरीबन 13 दिन विसाल से पहले आप सल्लल्लाहु अलैहि वसल्लम बीमार रहे और सर में इंतहाई दर्द था आपके। फिर उसके बाद जो है वो बढ़ता गया, फिर उसके बाद बुखार आ गया, फिर बेहोशी भी तारी होने लगी। तो उस वक्त जो बुखार आया था आप सल्लल्लाहु अलैहि वसल्लम को, फरमाते हैं कि इतना ज़्यादा बुखार मैंने किसी को नहीं देखा, इतना सख्त बुखार हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर था, और आप सल्लम उसको झेल रहे थे, फिर बर्दाश्त कर रहे थे पानी, बल्कि एक मरतबा तो इतनी शिद्दत महसूस की आपने, ज़रूरत इतनी महसूस की बुखार की शिद्दत की वजह से कि सात मशकी से पानी अल्लाह के नबी ने अपने जिस्म पर बहाने का हुक्म दिया। बहाते गए जब सात बाल्टी मिली आप, तो बाल्टी थोड़ा ज़्यादा हो जाती है, मशकीज़ा थोड़ा छोटा होता है, तो इतना जो है ना पानी बहाया गया हुजूर के जिस्म पर, तो जाकर इफाका हुआ, इतना शदीद बुखार था। बुखार का एक इलाज ये भी होता है कि आदमी ठंडे पानी से गुसल कर ले, लेकिन देख समझ कर मौका और मौसम के अतबार से करना चाहिए। अगर मौका नहीं है, मौसम नहीं है, तो फिर आदमी जो है वही गुसल जो है ना उसके लिए, या ठंडा पानी उसके लिए वबाई जान में जाएगा। तो आयशा रज़ी अल्लाह अन्हा उस कैफियत को बयान फरमा रही हैं कि अल्लाह के नबी जिस मर्ज़ में थे और जिस बुखार में थे, उससे ज़्यादा बुखार और तकलीफ़ ने किसी को नहीं देखी थी। और ये असल में अल्लाह तबारक व ताला का ज़ाबता है, और आगे भी आ रहा है वो کہ جتنا اللہ تبارک و تعالیٰ کا بندہ مقرب ہوتا ہے تو اتنا ہی اللہ تبارک و تعالیٰ اس کو مبتلا فرماتے ہیں، اس کا امتحان لیتے ہیں. مطلب منشا یہ ہوتا ہے اللہ تبارک و تعالیٰ کا کہ بھائی ان کے درجات کو جتنا ہو سکے بلند کیا جائے آخرت کے اعتبار سے. تو اس لیے انبیاء کرام کو سب سے زیادہ مصائب میں اللہ تبارک و تعالیٰ مبتلا فرماتے ہیں. آگے حدیث آ رہی ہے. تو یہی روایت تھوڑی سی تفصیل کے ساتھ ہے. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ اتیت النبی صلی اللہ علیہ وسلم فی مرضہ، میں اللہ کے نبی کے پاس مرض وفات میں آیا. وہو یوعک وعکا شدیدا، اللہ کے نبی سخت بخار میں مبتلا تھے. تو میں کہنے لگا کہ یا رسول اللہ انک لتوعک وعکا شدیدا، آپ تو بہت زیادہ سخت بخار میں ہیں. پھر میں نے کہا کہ ان ذلک بان لک اجرین، یہ بخار سخت اس وجہ سے آیا ہے کہ شاید آپ کے دو اجر ہوں گے. اس لیے اللہ تبارک و تعالیٰ نے جو ہے بخار بھی ڈبل لے کے بخار ڈبل لا دیا. ہم کو ایک بخار ہی برداشت نہیں ہو پاتا. دو آدمیوں کا بخار تھا آپ صلی اللہ علیہ وسلم کو، اندازہ لگائیے. تو حضور نے فرمایا کہ ہاں، ما من مسلم یصیبہ اذن الا حات اللہ عنہ خطایاہ کما تحات ورق الشجر، کہ کوئی بھی مسلمان جب اس کو کوئی تکلیف پہنچتی ہے تو اللہ تبارک و تعالیٰ اس کے ذریعے اس کے خطاؤں کو جو ہے معاف فرما دیتے ہیں، اور خطاؤں کو جو ہے جھڑا دیتے ہیں، گناہوں کو جھاڑ دیتے ہیں، جس طرح درخت کے پتے جو ہے نا وہ آپس میں جھڑ جاتے ہیں. جیسے درخت کے پتے ہوا آنے پر ہلتے رہتے ہیں اور ہل کر نیچے گر جاتے ہیں، جھڑ جاتے ہیں. بندوں کے گناہ بخار کی وجہ سے یا کسی اور وجہ سے اس طرح کے حالات جب آ جائیں، کوئی بیماری آ جائے، تو اس طرح جھڑنے لگتے ہیں. کتنی بڑی فضیلت کی بات ہے. ایک حدیث میں حضور نے فرمایا کہ بیماریوں میں سب سے زیادہ بیماری مجھے بخار پسند ہے. حضور نے فرمایا سب سے پسندیدہ بخار ہے مجھے مصائب میں، بیماریوں میں، تکالیف میں. کیوں؟ اس کی وجہ حضور نے یہ ذکر فرمائی کہ بھائی بخار آتا ہے تو پورے جسم میں آتا ہے. اگر دل میں درد ہو گیا تو یہیں درد ہے، سر میں درد ہوا تو سر ہی میں درد ہے، پیر میں درد ہوا تو پیر میں درد ہے، پیٹ میں ہے تو پیٹ میں درد ہے. لیکن جب بخار آتا ہے تو جسم کے ہر ہر عضو میں آتا ہے، سر بھی گرم، پیٹ بھی گرم، پیٹ بھی گرم، پیر بھی گرم، ہاتھ بھی گرم، سب گرم ہوتا ہے. اور آدمی کا پورا جسم دکھنے لگتا ہے، پھر ہر جوڑ دکھنے لگتا ہے. اور اللہ تبارک و تعالیٰ ہر جوڑ کے بدلے میں اجر عطا فرماتے ہیں اور گناہوں کو صاف فرماتے ہیں. تو اس لیے حضور فرماتے ہیں کہ مجھے بخار سب سے زیادہ پسند ہے بیماریوں میں. سوچنے والے بندے اس طرح بھی سوچتے ہیں، آ جائے مصیبت، اگر پریشانی آ جائے تو مزہ ہے اس کے اندر. آپ صلی اللہ علیہ وسلم کی یہ حالت تھی. تو بہرحال بخار آ جائے یا کوئی اور بیماری ہو یا کوئی اور درد ہو، تو ہمارے گناہوں کے دھلنے کا، ہمارے گناہوں کے صاف ہونے کا ذریعہ ہوتا ہے، اور آدمی کے لیے خوشخبری ہوگی. یہ تو خوشی کی بات ہے، نعمت ہے اللہ تبارک و تعالیٰ کی طرف سے. لیکن ایسی نعمت ہے کہ جس کو مانگنے کا حکم نہیں ہے، یہ بات ذہن رہے. بیماری مصیبت تو ہے، بیماری نعمت ہے، لیکن یہ نعمت مانگنا نہیں ہے. کیونکہ ہم مانگنا اگر شروع کر دیں گے تو بڑا مسئلہ ہو جاتا ہے. پھر ایک بزرگ جو ہے جوش میں آ کر اللہ تبارک و تعالیٰ سے دعا یہی کر دیے تھے کہ یا اللہ مجھے جس طرح چاہے آپ آزما لیں. تو اللہ تبارک و تعالیٰ نے کچھ بھی نہیں، بس پیشاب بند کر دیا تھا ان کا. پریشان ہو گئے، پھر اس کے بعد استغفار چلا، استغفار، دعائیں، اللہ تبارک و تعالیٰ سے معافی مانگی. تب جا کر پتہ چلا کہ بھائی اللہ تبارک و تعالیٰ سے مصیبت نہیں مانگی جا سکتی، بیماری نہیں مانگی جا سکتی، ہم اہل ہی نہیں ہیں کسی بھی تکلیف کو جھیلنے کے. کوئی بھی مصیبت اگر حد درجہ آ گئی تو ہم قابل ہی نہیں ہیں اس بات کے. اللہ پاک بندوں کو اپنی ان کی طاقت کے اعتبار سے بیماری بھیجتے ہیں، ہمارے اپنے گناہوں کے اعتبار سے واقعات اگر بیماری آ جائیں گے تو پھر بچیں گے نہیں ہم تو. اور یہ قرآن پاک میں ہے، وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِمَا كَسَبُوا مَا تَرَكَ عَلَى ظَهْرِهَا مِن دَابَّةٍ، اگر اللہ تعالیٰ پکڑ لیں تم کو تمہارے گناہوں کے سبب میں، تو انسان تو انسان، اس دنیا میں کوئی جانور بھی زندہ نہیں بچے گا. ایسے سخت عذاب آ سکتے ہیں ہمارے گناہوں کی وجہ سے. مَا تَرَكَ عَلَى ظَهْرِهَا مِن دَابَّةٍ، کوئی چوپایا نہیں بچے گا یہاں پر. تو یہ جو بھی، اور ہمارے لیے بڑی اس میں نعمت یہ ہے کہ ان چھوٹے سے بخاروں کی وجہ سے، چھوٹی سی تکلیفوں کی وجہ سے، چھوٹی سی بیماریوں کی وجہ سے بڑے بڑے گناہ ہمارے دھل رہے ہیں. اس لیے آدمی صبر سے رہے اور ہمت سے رہے. اس کے بعد روایت ہے، باب ہے، باب اشر الناس بلان الانبیاء ثم الامثل فلامثل یا الاول فلاول. اس باب میں امام بخاری رحمۃ اللہ علیہ یہ بیان کرنا چاہتے ہیں کہ لوگوں میں سب سے زیادہ آزمائش کے اعتبار سے انبیاء ہوتے ہیں، پھر ان کے بعد وہ لوگ ہوتے ہیں جو ان سے قریبی ہوتے ہیں، یعنی اللہ سے درجات میں قریبی ہوتے ہیں، پھر جو قریبی ہوتے ہیں. اس روایت میں حضرت عبداللہ بن مسعود رضی اللہ عنہ سے روایت ہے، اور وہی روایت ہے جو اوپر نقل کی گئی ہے کہ اللہ کے نبی بخار میں تھے تو کہنے لگے کہ یا رسول اللہ آپ بہت زیادہ آپ کو بخار ہے. تو فرمایا کہ ہاں دو آدمیوں کا، اتنا زیادہ اللہ تبارک و تعالیٰ نے بخار مجھے عطا فرمایا. اس کے بعد فرمایا کہ ما من مسلم یصیبہ اذن شوکۃ فما فوقہا الا کفر اللہ بها سیئاتہ، کہ کسی مسلمان کو اگر کوئی کانٹا بھی لگتا ہے تو اللہ تبارک و تعالیٰ پھر گناہوں کو اس کے معاف فرما دیتے ہیں. یہ بات حضور نے ارشاد فرمائی. اب یہ انبیاء کو کیوں آزمایا جاتا ہے، ابھی میں نے ذکر کیا، یا اولیاء کو کیوں آزمایا جاتا ہے، اس کی وجہ یہی ہے کہ اللہ تبارک و تعالیٰ ان کے درجات کو بلند فرمانا چاہتے ہیں آخرت کے اعتبار سے. اور اس کی وجہ اصل میں یہ ہے کہ اللہ کے قرب کا کوئی، اللہ کے قرب کی کوئی لمٹ نہیں ہے. یہ ہے مسئلہ. اللہ تبارک و تعالیٰ کی ذات اور اللہ تبارک و تعالیٰ کی صفات اور اللہ تبارک و تعالیٰ کا قرب اور اللہ کی رضا، یہ ایسی چیز ہے کہ اس کی کوئی لمٹ ہی نہیں ہے۔ اسی لیے آپ صلی اللہ درود شریف ہم پڑھتے ہیں، یہ آپ صلی اللہ علیہ وسلم کے درجات کو بلند کر رہی ہے۔ یہ چیز ہمارے لیے تو ہے ہی، لیکن اس میں آپ صلی اللہ علیہ وسلم کے درجات بلند ہو رہے ہیں، بلکہ پوری دنیا میں جہاں کہیں جو بھی نیکی ہو رہی ہے وہ آپ صلی اللہ علیہ وسلم کو اس کا ثواب پہنچ رہا ہے۔ اندازہ لگائیے کہ سیکنڈوں میں لوگ دنیا میں پیسے کماتے ہیں، ڈالر کماتے ہیں، ملینوں ڈالر کماتے ہیں، لیکن حضور کے ثواب کا اندازہ نہیں کر سکتے آپ۔ یعنی کتنے ملین بلین نیکیاں آپ صلی اللہ علیہ وسلم کے نام اعمال میں لکھی جا رہی ہوں گی۔ سارے لوگوں کا ایمان آپ ہی کی بدولت ہے، ہر لمحہ ہر آدمی کے ایمان کا ثواب حضور کو مل رہا ہے۔ جتنی نمازیں پڑھی جا رہی ہیں سب کا ثواب، جتنا اللہ کہا جا رہا ہے سب کا ثواب، جتنا زکوٰۃ ہے، جتنا روزہ ہے، جتنا حج ہے، جتنا جو بھی عمل کیا جا رہا ہے، آدمی جو بھی ایمان کی حالت میں کر رہا ہے، مسلمان ہونے کی وجہ سے ہر ہر حرکت کا، ہر ہر سیکنڈ کا اجر اللہ کے نبی کے نام اعمال میں لکھا جا رہا ہے صدقہ جاریہ کے طور پر۔ اور جتنا زیادہ نیکیاں لکھی جا رہی ہیں درجات اتنے بلند ہو رہے ہیں۔ اب اس سے اندازہ لگائیے کہ اللہ کے قرب کے درجات کتنے ہیں۔ اللہ کے درجات، قرب کے درجات جو ہے اللہ تبارک و تعالیٰ کی رضا کے درجات کی کوئی لمٹ نہیں ہوتی۔ وہ آدمی جتنا شکر ڈالے گا اتنا زیادہ میٹھا ہوتا جائے گا، بلکہ زیادہ شکر جو ہے نا کڑوا کر دیتی ہے چیز کو۔ آدمی شکر بھی ایسی چیز ہے کہ زیادہ اگر ہو جائے تو وہ کڑوا کر دے گی، یا چیز مزہ خراب کر دے گی، یا پھر جو ہے نا بیماری بھی پیدا کر دیتی ہے کبھی۔ بلکہ یہاں تو شکر سے جو ہے نا حفاظت ہی جو ہے نا یہی کی جاتی ہے۔ لیکن نیکیوں کا مسئلہ ایسا ہے کہ جتنی زیادہ نیکیاں نام اعمال میں لکھی جاتی رہیں گی اتنا زیادہ آدمی کے لیے اچھا ہوتا رہے گا، آدمی کے لیے اللہ کے یہاں درجات بلند ہوتے رہیں گے۔ اس کے بعد روایت ہے باب وجوب عیادت المریض، مریض کی عیادت کا باب ہے۔ حضرت ابو موسیٰ اشعری رضی اللہ عنہ سے روایت ہے، فرماتے ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم اطعم الجائع وعود المریض وفک العانیہ۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بھوکے کو کھانا کھلاؤ، مریض کی عیادت کرو، اور غلاموں کو یا اسیروں اور قیدیوں کو آزاد کرو۔ امام بخاری رحمۃ اللہ علیہ کا منشا تو یہی ہے کہ بھئی مریض کی عیادت کی جائے، اور امام بخاری کے نزدیک مریض کی عیادت کرنا واجب ہے۔ کوئی اگر بیمار ہو جائے رشتہ داروں میں یا پڑوس میں تو عیادت ان کے نزدیک تو واجب ہے، لیکن جمہور علماء فرماتے ہیں کہ نہیں، یہ مستحب ہے، سنت عمل ہے، اگر کوئی کرے گا تو ثواب ہے، نہیں کرے گا تو ثواب سے محروم ہوگا، نبی کی ایک سنت جو ہے نا وہ چھوڑنے والا ہوگا۔ تو تین چیزیں اس حدیث میں اللہ کے نبی نے ارشاد فرمائی، ایک ہے اطعم الجائع، بھوکے کو کھانا کھلاؤ، کھانا کھلانا چاہیے، اس کی بڑی اہمیت ہے اسلام کے اندر، اور مزاج ہونا چاہیے، سخاوت کا مزاج ہے، سخی لوگوں کا مزاج ہے اور جنتیوں کا مزاج ہوتا ہے، کھانا کھلانے کا اہتمام۔ اور بلکہ جنت میں سلامتی کے ساتھ داخل ہونے والے اسباب میں سے ایک سبب ہے بھوکوں کو کھانا کھلانا۔ بلکہ ایک حدیث اس سے پہلے بھی میں نے سنائی تھی کہ اطعم الطعام، کھانا کھلاؤ، وافش السلام، سلام کو پھیلاؤ، اور آگے اللہ کے نبی نے فرمایا کہ وصلوا والناس نیام، کہ نماز پڑھو جب کہ لوگ سو رہے ہوں، یعنی تہجد کا اہتمام کرو۔ ایک اور بھی چیز ہے وہ ذہن میں نہیں ہے۔ اس کے بعد حضور نے فرمایا کہ تدخل الجنت بسلام، سلامتی کے ساتھ جنت میں داخل ہو جاؤ۔ اور غالباً روایتوں میں مریض کی عیادت کا بھی ہے، یہاں پر مریض کی عیادت کا تذکرہ ہے۔ تو یہ بڑی اہم چیز ہے، کھانا کھلانا کسی ضرورت مند، کسی بھوکے کو، اس کا لحاظ کرنا چاہیے۔ قرآن پاک میں اللہ نے ان کی صفات بیان، جہنم میں کل میدان محشر میں لوگ تمنا کریں گے، افسوس کریں گے کہ کاش دنیا کے اندر جو ہے نا ہم کھانا کھلا لیا ہوتے۔ وَيُطْعِمُونَ الطعام، قرآن پاک میں صحابہ کی صفت بیان کی گئی ہے، وَيُطْعِمُونَ الطعام عَلَى حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا، کہ وہ لوگ کھانا کھلانے کو پسند کرتے ہیں اپنی ضرورت کے باوجود، اپنے چاہنے کے باوجود، کس کو؟ مسکین کو، یتیم کو اور قیدیوں کو۔ مسکینوں و یتیمن و اسیرا، ضرورت مندوں کو کھانا کھلانے کو ترجیح دیا کرتے تھے۔ صحابہ کے گھروں میں نہیں ہوتا تھا کھانا، نہ کھانا اتنا ہے کہ ان کے لیے کافی نہیں ہے، لیکن کسی اور کو کھلا رہے ہیں۔ واقعہ نا حضرت ابوبکر صدیق رضی اللہ عنہ کا واقعہ اور بعض اور صحابہ کا واقعہ ہے کہ مہمان آ گئے، گھر میں کھانا نہیں ہے، تو مہمان کو تو لے کر آ گئے، دسترخوان لگ گیا، تو بیوی کو کہہ دیا کہ بھئی جس وقت جو ہے نا کھانے کے لیے بیٹھیں گے اس وقت بتی بجھا دینا، ہماری طرح لیٹوں کا نظام تھوڑی تھا۔ تو کیونکہ اب حضرت ابوبکر، اچھا بچے بھی ایسے تھے جو کھائے ہوئے نہیں تھے، کہنے لگے کہ بچوں کو کسی طرح بہلا پھسلا کر سلا دیں گے، اور میں مہمان کے ساتھ بیٹھ کر کھانا کھانے کی ایکٹنگ کروں گا۔ دنیا میں لوگ پیسے کمانے کے لیے ایکٹنگ کرتے ہیں، اور صحابہ نے بھوکوں کو کھانا کھلانے کے لیے ایکٹنگ کی ہے۔ صحابہ میں اور عام امتیوں میں فرق یہ ہے، ان لوگوں نے بھی ایکٹنگ کی ہے، لیکن ایسی ایکٹنگ کی ہے کہ کسی ضرورت مند کا پیٹ بھر جائے، اور یہاں پر لوگوں کا پیسہ جو ہے نا اپنی جیبوں میں جمع کرنے کے لیے ایکٹنگ کی جاتی ہے، اور امت میں گمراہی پھیلانے کے لیے ایکٹنگ کی جاتی ہے۔ تو حضرت ابوبکر کہنے لگے کہ مہمان کا جو ہے نا کھانا، مہمان کا سامنے دسترخوان لگا دیا جائے گا، باپ بتی بجھا دینا، چراغ گل کر دینا، میں جو ہے بیٹھ کر کھانے کی ایکٹنگ کروں گا۔ मेहमान ये समझेंगे कि अगर ये अगर उनको ये महसूस हुआ कि मैं खाना नहीं खा रहा हूँ तो वो रुक जाएंगे फिर, या फिर अगर मैं भी खाने में शरीक हो जाऊँगा तो उनको कुछ नहीं मिलेगा फिर। तो हज़रत अबू बकर ने हुक्म दिया तो दस्तरखान लगा दिया गया, बीबी ने बत्ती बुझा दी, उसके बाद जो है साथ में इस तरह खाने लगे जैसे साथ में इस तरह करने लगे जैसे महसूस हो रहा हो खाना खा रहे हैं। तो इस सहाबा इकराम का मिजाज था कि खुद उनके घरों में होता नहीं था लेकिन औरों को तरजीह दिया करते थे, ज़रूरतमंदों को तरजीह दिया करते थे। सूरह माउन में है ना वलम नकुन, सूरह किसी और सूरत में अल्लाह ने फरमाया वलम नकुन तुतइमुल मिस्कीन, वो कहेंगे कि हम तो दुनिया के अंदर खाना भी नहीं खिलाते थे मिस्कीनों को। अल्लदीना अरायतल्लदी युकद्दिबु बिद्दीन फदारिकल्लदी यदउल यतीम वला यहुज्जु अला ताआमिल मिस्कीन, काफिर लोग जो है खाना खिलाने पर मिस्कीनों को खाना खिलाने पर उभारते भी नहीं हैं, तरगीब भी नहीं देते हैं। तरगीब देना ये भी उम्दा अमल है, तो वो तरगीब खिलाते भी नहीं थे, तरगीब भी नहीं दिया करते थे, किसी को उभारा नहीं करते थे। तो इसलिए वैसे इब्तदाए इस्लाम में ज़रूरत थी इस बात की, जब सहाबा इकराम हिजरत करके तशरीफ़ ले गए थे मदीने मुनव्वरा तो वहाँ पर ज़रूरत थी कि भाई खाने का अहतमाम किया जाए, वैसे तो उनके पास पैसे नहीं होते थे उनकी ज़रूरतों के पूरा करने के लिए, और ख़ुद अनसार के पास भी इतना नहीं था कि जितना होता था सब कुछ पेश कर दिया करते थे। तो उस तनाजुर में सहाबा इकराम को खिलाने की पिलाने की उनकी देखभाल की उनके तआवुन की बहुत ज़्यादा ज़रूरत थी। तो ख़ास तौर पर अल्लाह के नबी ने इब्तदा में इस बात की तरफ बहुत ज़्यादा तवज्जो दिलाई है। तो इसमें जो खिलाने का अहतमाम करना चाहिए वो तीन हैं जो अल्लाह पाक ने कुरान पाक में जिक्र फरमाए, वही तुतइमुन अत्ताम अला हुब्बिही मिस्कीनन व यतीमन व असीरा, मिस्कीन को यतीम को और कैदियों को खाना खिलाओ, तो ज़रूरतमंदों को देखे ख़ानदानों के अंदर के जो ज़रूरतमंद हैं उनको खिलाने की कोशिश करें, उनके लिए राशन का इंतज़ाम करें, जो भी अपनी सहूलत से जो भी अपनी इस्तेआत से हो सकता है आदमी उसका अहतमाम करें। अच्छा, इसमें हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाहि अलैह फरमाते हैं कि खाना खिलाने में सिर्फ यही नहीं है कि खाना खिलाए उनको, बल्कि उनके साथ हुस्न मुआशरत इसमें शामिल है, उनके साथ हुस्न मामला करना, हुस्न अखलाक के साथ पेश आना, उसके अलावा दीगर और कोई उनकी ज़रूरत है तो उस ज़रूरत को पूरा करना ये भी इसी में शामिल है। उसके बाद फरमाया कि वउदुल मरीज, मरीज़ की इयादत करो, बीमार हो जाए तो उसकी इयादत करनी चाहिए चाहे मुसलमान हो चाहे गैर मुस्लिम हो। या आप सल्लल्लाहु अलैहि वसल्लम की तालीमात में से यहूदियों की आप सल्लल्लाहु अलैहि वसल्लम जो है इयादत किया करते थे, लेकिन मरीज़ के पास इयादत करने के लिए जाएं तो सुन्नत तरीक़ों को मलहूद रखना चाहिए, उसके पास जाएं, जाने से पहले दस्तक देकर जाएं, इत्तला करके जाएं तो ज़्यादा बेहतर है। ऐसे अवकात में जाएं कि जो मरीज़ की मशगूलियत का या आराम का वक्त ना हो, या आदाब में से मरीज़ के पास जाएं तो ज़्यादा देर न बैठें, जल्दी से निकल कर फारिग होकर आ जाएं और जाकर उसको तसली दें, ये नहीं कि जाके उसको और जो है ना आप परेशान करें या जो है ऐसे वाक़यात और हालात सुनाने लगे कि मरीज़ खुद परेशान हो जाए। और दुआएं पढ़ने का अहतमाम करें जाने के बाद, मरीज़ से दुआओं की दरख्वास्त भी करें कि असलुल्लाह अलअज़ीम रब्बल आशिल अज़ीम अय्य अशफिया की दुआ पढ़ने का अहतमाम करें, या इलाबा सतहरुन इंशाअल्लाह ये दुआ पढ़े, या और भी जो दुआएँ आप सल्लल्लाहु अलैहि वसल्लम ने बताई हैं वो पढ़ें। इसके अलावा उससे भी दुआ की दरख्वास्त करना चाहिए क्योंकि मरीज़ की दुआ को अल्लाह पाक कबूल फरमाते हैं, तो ये भी मरीज़ के आदाब में से एक अदब है, उसकी इयादत के आदाब में से एक अदब है। तो बहरहाल मरीज़ों की इयादत भी ये इस्लाम का अहम सबक है। उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वफ़ुकुल आनिया, कि जो असीर होते हैं जो कैदी होते हैं तो उनको छुड़ाओ। कैदी बनाकर रखना, ग़ुलाम बनाकर रखना, इस्लाम में अगरचे के कैदी और ग़ुलामों के अहकाम हैं लेकिन पसंदीदा नहीं है कि आदमी ग़ुलामी की ज़िंदगी गुजारे, आज़ादी की ज़िंदगी गुजारना पसंदीदा है। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम को मुख्तलिफ मौक़े पर अल्लाह तबारक व तआला ने यही हुक्म दिया है कि ग़ुलाम आज़ाद करो। कुरान पाक में है कि कसम टूट जाए अगर तो सबसे पहला हुक्म कफ़ारा अदा करने में यह है कि ग़ुलाम आज़ाद करे, ज़ियार अगर किसी ने कर लिया है तो हुक्म यह है कि ग़ुलाम आज़ाद करे, और दीगर मौक़े पर भी कफ़ारों के अंदर ग़ुलामों के आज़ाद करने का हुक्म है। ग़ुलाम आज़ाद करता है तो अल्लाह तबारक व तआला जहन्नम से आज़ादी दे देते हैं, तो इस तरह की फजीलतें मिलती हैं। तो बहरहाल पहले ज़माने में यह रिवाज था, हो सकता है कि आगे जाकर पेश आ जाए कि इस तरह मुसलमानों के पास ग़ुलाम आ जाए तो फिर उनको आज़ाद करने का सवाब बहुत है। हज़रत अब्दुल्लाह इब्न उमर रज़ियल्लाहु अन्हुमा के बारे में आता है कि 1000 से ज़्यादा ग़ुलाम उन्होंने आज़ाद किए थे, 1000 से ज़्यादा मामूली चीज़ नहीं है आज़ाद करना। और आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि तकरीबन 40 से ज़्यादा ग़ुलाम आपने भी आज़ाद किए हैं, जो भी चीज़ आपके पास आ जाती थी, बल्कि वफ़ात से 3 दिन या 7 दिन पहले के बारे में भी आता है कि जो ग़ुलाम बचे हुए थे सबको अल्लाह के नबी ने आज़ाद कर दिया था, इंतकाल से 3 दिन पहले सबको आज़ाद कर दिया अल्लाह के नबी ने, और 7 दिरहम रखे हुए थे वो भी ख़र्च कर दिया। हज़रत आयशा फरमाती हैं कि अल्लाह के नबी रुख्सत हो रहे हैं, 7 दिरहम हैं अल्लाह के नबी, वो भी खर्च कर दिया, आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया कि इसको दे दो अल्लाह के रास्ते में। और उस वक्त हज़रत आयशा ने कोई चीज़ उधार मांगी थी पड़ोस से और लेकर घर में इस्तेमाल किया था, इतनी जाहिदाना ज़िंदगी हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने गुजारी है। उसके बाद रिवायत है हज़रत बराए इब्न आज़िब रज़ी अल्लाह अन्हु से, और उस रिवायत के अंदर वही 14 अहकाम हैं जो इससे पहले, यानी 7 चीज़ों का अल्लाह के नबी ने हुक्म दिया था, 7 चीज़ों से रोका था, उनकी तफसील इससे पहले आ गई है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सोने की अंगेठी के पहनने से मना फरमाया, रेशम के पहनने से मना फरमाया, और इसी तरीके पर जो सारे यानी ममानात की जो 7 चीज़ें हैं उनका तस्करा है, और 7 काम करने का सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया था, जनाजे के पीछे जाए, मरीजों की इयादत करे, सलाम को फैलाया जाए, मजलूम की मदद की जाए, कसम अगर किसी ने खा ली है तो कसम को जो है ना पूरा करने में मदद की जाए, किसी ने दावत दी है तो दावत को कबूल किया जाए, और कोई छींके तो उसके छींक का जवाब दिया जाए, अल्हम्दुलिल्लाह अगर कोई कहे तो उसका जवाब अरहमकल्लाह के ज़रिए दिया जाए। ये इस्लाम की तालीम है। उसके बाद बाब है, बाब इयादतिल मुग्मा अलैह, जो बेहोश हो जाए तो बेहोश की इयादत का भी जो है ना ये बाब है, अगर कोई बेहोश हो जाए तो उसकी इयादत भी करने के लिए जाना चाहिए। इमाम बुखारी रहमतुल्लाह अलैह का असल में मंशा ये है कि ये भी ये आदमी बेहोश है, इयादत करने पर क्या मिलेगा, उसको तो पता ही नहीं चलेगा वो तो बेहोश है। इमाम बुखारी फरमाते हैं कि उसकी फजीलत भी है, आदमी अगर चाहे कि बेहोश है लेकिन जाओ जाकर नबी की सुन्नत है वो ज़िंदा करो, नबी की जो सुन्नत है वो अदा करो, उसका सवाब यह है कि घर वालों को तसल्ली होगी, और दूसरा यह है कि बाद दफ़ा आदमी जाता है दुआ करता है तो उसकी बरकत से अल्लाह तबारक व ताला बेहोश को भी जो है ना इफाक अता फरमाते हैं, जाने की वजह से दुआओं की वजह से अल्लाह तबारक व ताला यानी सेहत अता फरमा देते हैं। तो इसलिए चाहे जिसकी इयादत के लिए हम जा रहे हैं वो होश में हो या ना हो, इयादत करना चाहिए, यह मुस्तकिल सुन्नत है आप सल्लल्लाहु अलैहि वसल्लम की। हज़रत जाबिर रज़ी अल्लाह ताला अन्हु से रिवायत है, फरमाते हैं मरीज़ तो मरदन फ़ातान नबी सल्लल्लाहु अलैहि वसल्लम यऊदनी, कि एक मरतबा मैं बीमार हो गया तो आप सल्लल्लाहु अलैहि वसल्लम मेरी इयादत के लिए आए, व अबू बकरिन और हज़रत अबू बकर भी मेरी इयादत के लिए आए, वहुमा माशियानी और वो दोनों पैदल चल रहे थे, तो फवजदानी उग्मी अलैया, तो उन लोगों ने मुझे इस हाल में पाया कि मुझ पर बेहोशी तारी थी, फतवा नबी सल्लल्लाहु अलैहि वसल्लम, तो अल्लाह के नबी ने वज़ू किया, तो मसब्बा वज़ू अहू अलैया, फिर अल्लाह के नबी ने वज़ू का पानी मुझके मेरे ऊपर बहा दिया, बरकत बरकत वाला पानी था वो, तो फ़ाफ़क़्तु तो मुझे इफ़ाक़ा हो गया, तो फ़ैदा नबी सल्लल्लाहु अलैहि वसल्लम, तो मैं देखता हूँ कि वहाँ पर हुज़ूर मौजूद हैं, तो फ़क़ुल्तु या रसूल अल्लाह कई फ़ासना फ़ी माली, तो मैंने कहा कि अल्लाह के रसूल मैं अपने माल में क्या करूँ, तो हुज़ूर ने फरमाया कि कई फिर कहने लगे कि कई फ़ाक़द फ़ी माली, मेरे माल के बारे में मैं क्या फ़ैसला करूँगा, तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने कोई जवाब नहीं दिया, यहाँ तक कि हत्ता नज़लत आयतुल मीरास, मीरास से मुतअल्लिक़ अहकाम वाली जो आयत है वो नाज़िल हो गई, युसीकुम अल्लाहु फ़ी औलादिकुम लिद्दकरि मिस्लु हज़्ज़िल उन्सैयैन, तो वहाँ पर अल्लाह ने फिर मीरास से मुतअल्लिक़ अहकाम ज़िक्र फरमाए कि भाई बेटे को कितना देना है, बेटी को कितना देना है, बाप का कितना है, माँ का कितना है, बीवी का कितना है, बहनों का क्या हिस्सा है, वगैरह वगैरह, सूरह निसा के अंदर तफसील उसकी मौजूद है। यहाँ एक चीज़ तो यह है कि आदमी जो भी मर्ज़ में मुबतला हो जाए इयादत उसकी करनी चाहिए। दूसरी बात जो है, हज़रत जाबिर को जो इफ़ाक़ा हुआ तो इफ़ाक़ा होने पर सबसे पहले यही पूछ रहे हैं कि मेरे पास माल रखा हुआ है, दुनिया से मैं जा रहा हूँ, तो वो माल कैसे कारामद बना लूँ, मैं कहाँ मैं खर्च कर दूँ। हम जो है महफूज करने की फ़िक्र में होते हैं कि माल रखा हुआ है तो जहाँ तक हो सके और अंदर उसको छुपा दें ताकि वो महफूज हो जाए, अपने बच्चों के लिए, अपनी बीवी के लिए, अपने रिश्तेदारों के लिए, जो है करीबी रिश्तेदारों के लिए वो काम में आ जाए। लेकिन सहाबा का मिजाज ये था कि मैं जा रहा हूँ तो वो माल उस रास्ते में खर्च हो जाए कि जिस रास्ते में खर्च करने से अल्लाह राज़ी हो जाए, अल्लाह का रसूल राज़ी हो जाए, मेरे लिए सवाब और आखिरत के आखिरत में सवाब का ज़रिया बन जाए। तो इफ़ाक़ा होता है तो यही पूछते हैं कि मैं अपने माल के बारे में क्या फ़ैसला है, मैं क्या करूँ, कैसे खर्च करूँ, कहाँ पर खर्च करूँ। तो हुज़ूर खामोश हो गए, तो अल्लाह पाक ने मीरास की आयतें नाज़िल फरमाईं, और उसमें यही है कि भाई आदमी यानी मीरास से मुतल्लिक़ बुनियादी अहकाम हैं कि जिनको मीरास देनी है उनके हिस्से मुतय्यन कर दिए गए, और जिनके मुतय्यन हिस्से हैं तो उनके लिए आदमी वसीयत या अपनी मीरास की तकसीम नहीं कर सकता, क्योंकि शरीयत ने मुतय्यन कर दिया है तो आप उसमें तरमीम नहीं कर सकते, फिर ये होता है मसला। और जिनके लिए शरीयत ने कोई हिस्सा नहीं बयान किया तो उनके लिए आदमी अपने माल की वसीयत कर सकता है, खाला है शरीयत में उनका हिस्सा नहीं है, मामू है उनका हिस्सा नहीं है, मामू की औलादें हैं उनका हिस्सा नहीं है, फूफी है उनका हिस्सा नहीं होता, वगैरह वगैरह। तो जिनके हिस्से शरीयत में या इसी तरीके पर नवासे नवासे हैं इनका हिस्सा शरीयत में नहीं होता है, तो जिन लोगों के हिस्से शरीयत में नहीं है उनके लिए आदमी वसीयत कर सकता है, और वसीयत वो भी 1/3 तक कर सकता है, तिहाई माल तक कर सकता है, क्योंकि बकिया माल में वारिसों का हक मुतअल्लिक़ हो जाता है, शरीयत ने हिस्सा मुतय्यन कर दिया है इसलिए। तो बहरहाल ये भी फिक्र, ये भी तालीम है हमारे लिए और तरगीब है कि मरने से पहले इस बात की फिक्र भी करना चाहिए कि हमारा माल हमारे लिए ज़खीरा आखिरत भी हो जाए, हमारा यही माल जो हमने कमाया है आखिरत में काम आ जाए। अल्लाह तबारक व तआला मुझे और आपको सही इल्म सही अमल की तौफीक नसीब फरमाएं। दुरूद शरीफ पढ़ लें। अलबत्ता दुरूद शरीफ पढ़ने में बाद अकाबरीन के मामूलात में एक बात यह मिलती है कि इस नीयत से दुरूद पाक पढ़ा जाए कि हम जो दुरूद पढ़ रहे हैं वो दुरूद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को नाम के साथ पहुँचाया जा रहा है। आप दुरूद जब पढ़ते हैं तो तसव्वुर ये होना चाहिए कि मेरा दुरूद अल्लाह के नबी की खिदमत में नाम लेकर पहुँचाया जा रहा है और अल्लाह के नबी उसका जवाब भी दे रहे हैं, ये तसव्वुर बड़ी चीज़ है और हमारे लिए बहुत बड़ी सआदत की बात है। ना हमने हुजूर को देखा है, ना हमने सुना है हुजूर की बात, ना हुजूर के बारे में ना मुलाकात की है, ना कर सकते हैं, लेकिन हुजूर को अगर हमारे नाम के साथ हमारा हदिया पेश किया जा रहा है तो आदमी के लिए इससे बड़ी सआदत की बात और क्या हो सकती है। तो इस तसव्वुर के साथ पढ़ें तो इसका एक अलग फ़ायदा होता है, उसके असरात अलग होते हैं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि सय्यिदिना मौलाना मुहम्मद व बारिक व सल्लम। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. لا إله إلا الله الحليم الكريم رب العرش العظيم، نسألك موجبات رحمتك وعزائم مغفرتك والسلامة من كل إثم والغنيمة من كل بر والفوز بالجنة والنجاة من النار. اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك. اللهم احسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة. اے اللہ ہم سب کے گناہوں کو معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا، کرم کا، عافیت کا معاملہ فرمائیے، زندگیوں میں سکون نصیب فرمائیے. یا اللہ صغیرہ کبیرہ ہر قسم کے گناہوں کو معاف فرمائیے، ہر قسم کی تنگی سے ہماری حفاظت فرمائیے، ہر قسم کے فتنے شر سے ہماری حفاظت فرمائیے، ہر قسم کی پریشانی سے ہماری حفاظت فرمائیے. یا اللہ سب کی تمام جائز تمناؤں کو پورا فرمائیے، حاجات کو پورا فرمائیے. یا اللہ مصیبتوں سے، بیماریوں سے، پریشانیوں سے ہر ایک کی حفاظت فرمائیے. دونوں جہاں کی سعادتوں سے مالا مال فرمائیے، دونوں جہاں کی عزتوں سے مالا مال فرمائیے. یا اللہ دونوں جہاں کی کامیابی مقدر فرمائیے. یا اللہ قبر کی منزلوں کو، حشر کی منزلوں کو، پل صراط کی منزل کو آسان فرمائیے. حضور کی شفاعت نصیب فرمائیے، حضور کا قرب نصیب فرمائیے، اپنی رضا نصیب فرمائیے، اخلاص نصیب فرمائیے، دلوں میں محبتوں کو پیدا فرمائیے، ہمارے دلوں کو صاف اور پاک فرمائیے، گناہوں سے پاک فرمائیے. یا اللہ کبر سے، حسد سے، غیبت سے، الزام سے، بہتان سے، اخلاق رذیلہ سے، یا اللہ سب سے ہمارے دلوں کو پاکیزہ فرمائیے، سب برائیوں سے پاک اور صاف فرمائیے، اخلاق حسنہ سے مزین فرمائیے، اخلاق سیاح سے ہم سب کی حفاظت فرمائیے، تمام مظلوم مسلمانوں کی مدد فرمائیے، امت مسلمہ کے حالات پر رحم فرمائیے، کرم فرمائیے، امن نصیب فرمائیے، ظالموں کے ظلم سے حفاظت فرمائیے، مراکز کی، مدارس کی، خانقاہوں کی، یا اللہ دینی تحریکوں اور دینی اداروں کی یا اللہ بھرپور مدد فرمائیے، ان کی پوری حفاظت فرمائیے. یا اللہ دین کا بول بالا پورے عالم میں پھیلا دیجیے، یا اللہ دین کا بول بالا کر دیجیے، ہدایت کی آندھیوں کو چلا دیجیے، ہدایت کو مقدر فرما دیجیے، بڑوں میں، چھوٹوں میں، سب میں ہدایت کو یا اللہ پھیلا دیجیے، بچوں میں بچوں کی محبت ہمارے دلوں میں پیدا فرمائیے، ایک دوسرے کی محبت دلوں میں پیدا فرمائیے، ایک دوسرے کے حقوق کو ادا کرنا ہمارے لیے آسان فرمائیے. یا اللہ ایک دوسرے کی عزت کرنے والا ہم سب کو بنائیے. یا اللہ بڑوں کے دلوں میں چھوٹوں کی شفقت اور محبت پیدا فرمائیے، چھوٹوں کے دلوں میں بڑوں کی عزت، بڑوں کا اکرام نصیب فرمائیے، بچوں کی اور ہماری بہترین تربیت فرمائیے. یا اللہ ان کی تربیت فرمائیے. یا اللہ سب کا خاتمہ بالخیر فرمائیے، حسن انجام ہمارا مقدر فرمائیے. ہماری دعاؤں کو محتم فضل و کرم سے قبول فرمائیے. وصلی وسلم مبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین. الحمدللہ رب